बाइबलमा पुरानो नियममा चाहिँ पित्तलको सर्प भन्ने एउटा खण्ड छ जसबाट आज हामीले सिक्न लागेका छौँ। अनि योना 3:14 चाहिँ त्यसको कुरा प्रभु येशूले गर्नुभएको छ निकोदेमससँग, जसलाई चाहिँ मुक्तिको बाटो जान्न खाँचो थियो, उसले जानेको थिएन। र प्रभु येशूले उसलाई यसरी सिकाउनु भयो योना 3:14, अनि जसरी मोसाले उजाड स्थानमा साँपलाई उचाले, सर्पलाई उचाले, जसरी मोसाले उजाड स्थानमा साँपलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनु पर्छ। मानिसका पुत्र अर्थात् प्रभु येशू ख्रीष्ट, जो परमेश्वर भइकन पनि मानिस बन्नुभयो, उहाँ उचालिनु पर्छ भन्नुभयो प्रभु येशूले। किन मानिसका पुत्र उचालिनु पर्छ, त्यसको अध्ययनबाट हामी सुरु गर्नेछौ। जसरी मूसाले उजाड स्थानमा साँपलाई उचाल्यो, त्यसरी नै मानिसका पुत्र पनि के गरिनुपर्छ, उचालिनुपर्छ। प्रश्न, किन उहाँ उचालिनुपर्छ? दुईटा कारणहरू बताएको छ यहाँ। पहिलो चाहिँ हामी पढ्छौँ 15 पदमा, यसैले कि कारण यो, यसैले कि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। मानिसका पुत्र उचालिनै पर्छ किनभने मानिसहरू नाश भइरहेका छन् र मानिसलाई चाहिँ जीवन चाहिएको छ। शरीरको जीवनको कुरा गरेको होइन, तर अनन्त जीवन चाहिएको छ। हाम्रो ठुलो खाँचो यहाँ व्यक्त गरिएको छ। हाम्रो ठुलो खाँचो के हो? हामी नाश हुनबाट बचेर हामीलाई अनन्त जीवन चाहिएको छ हाम्रो यहाँभित्र। दोस्रो कुरा, कारण किन मानिसको पुत्र उचालिनै पर्छ, त्यो चाहिँ 16 पदमा बताएको छ। किनभने यसरी सुरु भएको छ, किनभने कारण यो हो, किन मानिसको पुत्र उचालिनु पर्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। मानिसको पुत्र उचालिनै पर्छ किनभने परमेश्वरले हामीलाई यस्तो ठुलो प्रेम गर्नुहुन्छ भन्ने कुरा त्यही उहाँले प्रकट गर्नुहुनेछ जब मानिसको पुत्र उचालिनुहुन्छ। परमेश्वरले हामीलाई यति प्रेम गर्नुहुन्छ कि उहाँले हामीलाई त्यो नाश हुनबाट बचाउन चाहनुहुन्छ र हामीलाई कस्तो जीवन दिन चाहनुहुन्छ प्रियहरू, अनन्त जीवन दिन चाहनुहुन्छ। यो चाहिँ भयो परमेश्वरको ठुलो ठुलो खर्चमा हामीलाई गर्नुभएको प्रेम। एकातिर हाम्रो ठुलो खाँचोले गर्दाखेरि प्रभु येशू उचालिनुपर्छ, तर अर्कोतिर चाहिँ उहाँको ठुलो मूल्य चुकाउने उहाँको प्रेमको कारणले मानिसको पुत्र उचालिनै पर्छ, जुन प्रेमले चाहिँ हाम्रो ठुलो खाँचो पुरा हुन्छ। प्रश्न नम्बर 2 चाहिँ, मानिसले चाहिँ यो जीवन पाउनलाई के गर्नुपर्छ? दुई पटक यहाँ बताइसकेको छ, उसले चाहिँ त्यो उचालिएको मानिसको पुत्रमाथि विश्वास गर्नुपर्छ। मानिसको पुत्र जो माथि उचालिनै पर्छ र उचालिनु भयो, उहाँमाथि विश्वास गर्नुपर्छ। विश्वास, यो विश्वास भन्ने शब्द चाहिँ योहन्नाको सुसमाचारमा एउटा चाबी शब्द नै हो। योहन्नाको सुसमाचार बुझ्ने हो भने यो शब्द बुझ्नै पर्छ। यो योहन्नाको सुसमाचारमा कम्तीमा 42 पटक उल्लेख छ। पुरै नयाँ नियममा आज मैले कम्प्युटरबाट गनेको 377 पटक उल्लेख छ कम्तीमा, अझ कति छुट्यो होला। विश्वास, विश्वास गरेर, अनि विश्वास त्यो चाहिँ क्रियापदमा, नामवाचकमा, विभिन्न व्याकरण शब्दहरूमा चाहिँ यो विश्वास भन्ने शब्द उल्लेख छ। त्यसैले यहाँ सारांशमा भन्दाखेरि, एकातिर परमेश्वरको भाग चाहिँ के हो भने मानिसको पुत्र उचालिनै पर्छ, त्यो चाहिँ परमेश्वरले गर्ने काम हो। अनि मान्छेको भाग चाहिँ के हो, के गर्नुपर्छ अनन्त जीवन पाउन? मान्छेले चाहिँ उचालिनु भएको पुत्रमाथि, मानिसको पुत्रमाथि विश्वास गर्नुपर्छ। अब छ नि प्रिय, यसको अर्थ चाहिँ बुझ्नैपर्छ। यो दुइटैको अर्थ, मानिसको पुत्र उचालिनु भनेको के हो एक, र अर्कोतिर चाहिँ उचालिनु भएको मानिसको पुत्रमाथि विश्वास गर्नु भनेको के हो, यो दुइटै बुझ्नै पर्छ, नत्र नाश हुन्छ, यति गम्भीर छ। सबभन्दा पहिला चाहिँ मानिसको पुत्र उचालिनै पर्छ भनेको के हो, यूहन्ना 12 अध्यायमा पठाउनुहोस् त, प्रभु यीशु स्वयंले यो पटक पटक दोहोऱ्याउनु भयो, मानिसको पुत्र उचालिनै पर्छ। जब मानिसको पुत्र उचालिने छ, यूहन्ना 12 को 32 पदमा यीशुले भन्नुभयो, अनि म पृथ्वीदेखि माथि उचालिए भने, त्यही शब्द चाहिँ, अनि म पृथ्वीदेखि माथि उचालिए भने सबै मानिसहरूलाई म आफू कहाँ खिच्नेछु। प्रभु यीशुले यस्तो भन्नुभयो, के भन्नुभयो र 33 पदमा टिप्पणी गरिएको छ, तर कुन मृत्युले उहाँ मर्न लाग्नुभएको थियो त्यसलाई सङ्केत गर्दै उहाँले यसो भन्नुभयो, मानिसको पुत्र माथि उचालिनुपर्छ। यसको अर्थ के थियो, 33 पदमा भनेछ, तर कुन केले रे, मृत्युले उहाँ के गर्न लाग्नुभएको थियो, मर्न लाग्नुभएको थियो, त्यसको सङ्केत गर्दै उहाँले के भन्नुभएको थियो भने मानिसको पुत्र उचालिनुपर्छ, म पृथ्वीदेखि माथि उचालिनु भने म सबै मानिसहरू आफ्नो खिच्नेछु। यो चाहिँ उहाँको मृत्यु कसरी हुनेछ भन्ने बताउँदै हुनुहुन्थ्यो, जब उहाँले भन्नुभयो मानिसको पुत्र उचालिने पर्छ, मेरो मृत्यु कसरी हुनै पर्छ भन्ने हुन्थ्यो। यो न 8:28 पनि फर्केर जाउँ, यो न 8:28 प्रभु यीशुले भन्नुभयो, यो न 8:28 तब यीशुले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरूले मानिसका पुत्रलाई माथि उचालौला तब म उही रहेछु र आफ्नो पट्टिबाट केही गर्दिन रहेछु, तर मेरा पिताले मलाई सिकाउनु भए अनुसार म यी कुराहरू बोल्दो रहेछु भनी तिमीहरूले थाहा पाइनेछ। प्रभु यीशुले भन्नुभयो, जब म माथि उचालिनेछु, अर्थात् जब म क्रुसमा टाँगिनेछु, तब तिमीहरूले थाहा पाउनेछौ कि म चाहिँ साँच्चै नै परमेश्वरले पठाउनु भएको मसीह हो, मैले आफ्नै इच्छाले केही गरेको होइन, तर म परमेश्वर पिताको इच्छा पूरा गर्दै म सारा संसारको पाप उठाउनलाई म मरेको हो, तिमीले थाहा पाउँछ भनेर भन्नुभयो। कसरी थाहा पाउनेछ, जब म माथि उचालिन्छु। पुरानो नियममा यसको बारेमा प्रष्टै बताइएको थियो, व्यवस्था 21 अध्याय, व्यवस्था 21 अध्याय, व्यवस्था 21 अध्यायको 22-23 पद पढ्न लागिरहेछ। इजरायलहरू प्रतिज्ञाको देशभित्र छिर्न अगाडि नै उनीहरूलाई त्यो देशका नियमहरू बताउनु भएको थियो, अनि उहाँले बताउँदाखेरि व्यवस्था 21:22 यहाँ लेखिएको छ, मृत्युदण्डको नियम सुन्नुहोस्, मृत्युदण्डको नियम कस्तो प्रकारले गरिनुपर्नेछ। व्यवस्था 21:22, अनि कुनै मानिसले मृत्युदण्ड पाउने लायकको पाप गर्यो भने त्यो मारियोस्। कसरी मारियोस्, परमेश्वरले भन्नुभयो, अनि तिमीले त्यसलाई रुख मा झुन्ड्याउन। इजरायलमा परमेश्वरले यो व्यवस्था दिनुभएको थियो, 23 पद, अनि त्यसको लास रुखमा रातभरि नरहोस्, तर तिमीले कुनै रीतिले पनि त्यसलाई त्यही दिन गाड्न, किनकि जो झुन्ड्याइन्छ त्यो परमेश्वरबाट श्रापित छ। त्यहाँसम्म पढौँ। प्रभु येशू ख्रीष्ट चाहिँ माथि उचालिनु पर्छ। प्रभु येशू ख्रीष्ट चाहिँ एउटा अपराधी चाहिँ रुखमा झुन्ड्याइनै पर्छ, किनभने कोही पनि नाश नहोस् तर उहाँमाथि विश्वास गर्ने अनन्त जीवन पाओस् भनेर। अनि परमेश्वरले भन्नुभएको थियो त्यो रातभरि झुन्ड्याउनु हुँदैन, प्रभु येशूलाई त्यही दिन गाडियो। भजन संग्रह 22 अध्याय हामी पापीहरू मर्नु पर्थ्यो, तर हामी पापीहरू नष्ट नहोस् भनेर एकजना हाम्रो सट्टामा झुन्डिनु भयो। उहाँ अपराधीहरूको गणनामा गनिनु भयो अनि उहाँको त्यो क्रुस को मृत्युको अर्थात् त्यो क्रुसलाई रुख पनि भनिएको छ बाहिरमा, किनभने उहाँलाई त्यसरी झुन्ड्याइएकोले अनि काठमा झुन्ड्याइएकोले अनि भविष्यवाणीमा चाहिँ उहाँ कसरी त्यहाँ झुन्ड्याइनुहुन्थ्यो त्यो बताएको छ। कुनै डोरीमा होइन, डोरीको फाँसी होइन, तर छेडिएर येशु क्रुसमा मर्नुभन्दा 1000 वर्ष अगाडि पवित्र आत्माले दाऊदद्वारा वचन संग्रह 22 16 18 यसरी लेखाउनु 16 पद, किनकि कुकुरहरूले मलाई घेरेका छन्। प्रभु येशु क्रुसमा टाँगिनु हुँदाखेरि उहाँले वरिपरि उहाँको शत्रुहरूलाई हेर्दाखेरिको कुरा चाहिँ पूर्व दर्शनमा दिएको थियो, दुष्टहरूको झुण्डले मलाई चारैपट्टिबाट थुनेको छ, तिनीहरूले मेरा हात र मेरा पाव छेडे, म मेरा सबै हड्डीहरू गन्न सक्छु, तिनीहरू मलाई हेर्छन्, टक लगाएर हेर्छन्, तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकका लागि गोला हाल्छन्। प्रभु येशू झुन्ड्याइनु भयो तर फाँसी डोरीले होइन, तर क्रुसमा छेडिएर। गलाती 3 अध्याय अब नयाँमा जाउँ, मानिसको पुत्र उचालिनै पर्छ यदि हामीले जीवन पाउने हो भने। गलाती 3:13 बताइएको छ, हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दान दिने छुटकारा दिनुभएको छ, किनकि लेखिएको छ हरेक जो रुखमा झुन्डिन्छ त्यो श्रापित हो। उहाँ रुखमाथि झुन्डिनु भयो, उहाँ श्रापित हुनुभयो जबकि हामी श्रापित हुनुपर्ने थियो। कोही पनि नष्ट नहोस् भनेर परमेश्वरको ठुलो खर्चमा हामीलाई प्रेम देखाउँदै हामीलाई जीवनको प्रबन्ध गरिएको छ। पहिलो पत्रस 2 पनि, अब अर्को एउटा पद पनि हेरौँ सन्दर्भमा, पहिलो पत्रस 2:24 हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि अर्थात् अक्षरशः रुखमाथि बोक्नु भयो। हाम्रा पापहरू आफ्नै शरीरमा हाम्रा पापहरू रुखमाथि बोक्नु भयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो। मानिसको पुत्र उचालिनै पर्छ भन्नुभयो अर्थात् उहाँ मर्नै पर्छ, हामीलाई बचाउने अरू उपाय नै छैन। आफ्नै शरीरमा जुन शरीरमा कुनै पापै थिएन येशु ख्रीष्टले हाम्रो पापहरू बोक्नु भयो ताकि हामी बाँच्न सकौँ भनेर। त्यो भयो पहिलो भाग, उहाँ उचालिनै पर्छ मानिसको पुत्र। र दोस्रो भाग छ मान्छेको भाग, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्। अब यो बुझ्नै पर्छ, विश्वास उहाँमाथि गर्नु भनेको के हो, यसको मतलब उहाँमाथि भरोसा गर्न, पुरै आड लिन, पुरै त्यहाँ विश्राम लिनु, पुरै उहाँलाई नै मुक्ति दिने वालाको रूपमा ठान्नु, आफ्नो पुरै वजन उहाँमाथि राख्नु। जसरी बिरामीले पुरै आफ्नो शरीरको वजन चाहिँ विस्तारमाथि लेटिएर त्यो विस्तारले उसलाई थामिरहेको हुन्छ, त्यस्तै विश्वास गर्नु भनेको चाहिँ त्यसरी नै आफूलाई छोड्नु। उहाँले मलाई बचाउनुहुन्छ, उहाँले गर्नुहुन्छ, मलाई म चाहिँ उहाँमा विश्वास गर्छु। यो चाहिँ विश्वास गर्नु भने चाहिँ ठिक प्रयास गर्नुको उल्टो हो, केही गर्नुको उल्टो हो विश्वास गर्नु भनेको। अस्ति सर्दीमा जाँदाखेरि हाम्रो रमा बहिनीको बुवा, जसको विषयमा अस्ति दिलीप भाइले पनि बाँड्नुभयो, त्यत्रो दसौँ वर्ष आएर पनि उहाँलाई मुक्तिको निश्चयता छैन। त्यसैले उहाँसँग कुरा गर्ने क्रममा पनि एकलाई उहाँले भन्नुभयो, म वचन सुन्न गइरहेको थिएँ, गइरहेको छु, मैले पूजा आजा छोडेको छु, मैले संसारको नाचगानमा पहिला जान्थेँ त्यो जान पनि छोडेको छु, मैले सबै रीतिथिति छोडेँ, मैले बप्तिस्मा पनि लिएको छु, वचन सुनिरहेको छु, प्रार्थना गरेको छु, यी सबै गरेको छु, तर ममा कुनै कुरा घटी भयो त, यी कुरा मलाई खुल्ली भइरहेछ, मैले सब गरेँ तर मैले मुक्ति पाउन के घटी भयो, बुझ्नुभयो, मैले यो गरेँ, मैले त्यो गरेँ, मैले यो पनि गरेँ, मैले यो विश्वास भनेको सबै गरेँ होइन, गरेको ठिक उल्टो हो, गरेँ 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 मैले यो गरेछु भन्नु चाहिँ धर्म गर्न, धर्म चाहिँ सबै गर्ने बारेमा गर्ने, तर सुसमाचार चाहिँ गरी सिद्धि हो भन्ने बारेमा मानिसको पुत्र उचालिनुपर्छ, अनि उहाँले गरिदिनु भयो अनि सक्यो, अनि म विश्वास गर्छु उहाँले सिद्ध्याउनु भयो। धर्मले चाहिँ के भने कमाउन खोज्नु, एउटा इनामको रूपमा मुक्तिलाई कमाउन खोज्नु हो धर्मले चाहिँ, तर सुसमाचार भनेको त प्राप्त गर्न सित्तैमा एउटा उपहारको रूपमा मुक्ति सित्तैमा पाउन, त्यसैले ग्रहणमा छ, पाउनु भयो, यो कमाउनु होइन। धर्ममा चाहिँ मान्छेले काम गर्छ त्यो मुक्तिको, तर सुसमाचारमा चाहिँ परमेश्वरले काम गर्नुहुन्छ क्रुसमा, मानिसको पुत्र उचालिने पर्छ। धर्ममा चाहिँ मानिसलाई कहिले पनि आफूले मुक्ति पाए भन्ने कहिले पनि उसलाई निश्चयता हुँदैन, तर सुसमाचारमा चाहिँ आफूले मुक्ति पाए भन्ने निश्चयता पवित्र आत्माहरूले नै समेत उहाँ स्वयंले दिनुहुन्छ, कुनै अरू कुरा तपाईँले पाएछ भनेर मात्र, पाएछ भन्ने मात्र थाहा हुन्छ तपाईँ, यो अलौकिक कुरा, यो कुनै हिसाबले मानवीय ढङ्गले सोचेर बसेर घोरिएर प्रयास गरेर भनेर प्रार्थना गरेर गएर दिएर यो आउनु होइन। प्रश्न उठ्छ, म कसरी बुझ्छु त्यस्तो कुरा, यो ती महत्त्वपूर्ण कुरा रहेछ, मानिसको पुत्र उचालिने पर्छ पहिलो, दोस्रो उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट हुँदैन, यो म कसरी बुझ्नु त, ठिक छ, परमेश्वरले नै सहायता गर्नुहुन्छ, उहाँको वचनमा उहाँले हामीलाई मद्दत गर्नुहुन्छ। पुरानो नियममा एउटा घटना छ जसले चाहिँ यो सत्यतालाई चाहिँ दर्शाउँछ, जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसका पुत्र पनि उचालिनु पर्छ, यसैले कि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्। त्यसपछि हामी सबैलाई कण्ठ भएको योना 3:16 आउँछ, मूसाले उजाड स्थानमा सर्पलाई उचाले जस्तै हो भनेछ, जुन घटना चाहिँ प्रभु यीशु ख्रीष्ट कलवरीमा उचालिनुभन्दा 1500 वर्ष अगाडिको घटना, जुन घटना आज हामी अध्ययन गर्न चाहन्छौँ, हाम्रो गन्तीको पुस्तक अध्ययन चाहिँ आज त्यहाँ छ, त्यसैले गन्ती 21 अध्यायमा पल्टाउनेछौँ, गन्ती 21 अध्याय। अनि हाम्रो खण्ड चाहिँ गन्ती 21:4-9 हो, जुन चाहिँ म सर्वप्रथम सरस्वती पढिदिनेछु, गन्ती 21:4-9। पित्तलको सर्प भनिन्छ। इजरायलीहरू यात्रामा छ। अस्तिको पालि मैले चाहिँ उनीहरू मुआब देशको मैदानमा चाहिँ उनीहरूलाई श्राप देओस् भनेर मिद्यानी राजा बालाकले त्यो झुटो अगमवक्ता उसको नाम के थियो रे बालामलाई श्राप दिनलाई चाहिँ उसलाई म तिमीलाई पैसा दिन्छु आऊ भनेर उसलाई बोलाएको थियो। तर उसकोले श्राप दिन खोज्दाखेरि उसको मुखबाट त आशिष मात्र निस्क्यो। परमेश्वरको जनहरूलाई श्राप दिन असम्भव छ। उनीहरूलाई कुनै जोखा लाग्दैन। कुनै पनि तन्त्र मन्त्र विश्वासीलाई लाग्दैन। यो चाहिँ गन्धीको पुस्तकको अस्ति अध्ययनमा हामीले देखेको थियो। अब चाहिँ त्योभन्दा अलिकति अगाडिको घटना हो यो चाहिँ जुन चाहिँ हामी चारदेखि नौ पदमा अब पढ्नेछौँ। सुन्नुहोस् पछ्याउनुहोस् अनि उनीहरू एदोमको देशलाई फेरो मारेर जान भनी होर पहाड़बाट लाल समुद्रको बाटो भएर हिँडे अनि बाटोले गर्दा मानिसहरूको मन साह्रै अधीर भयो। मानिसहरूको मन साह्रै अधीर भयो। पाँच पद तब ती मानिसहरू परमेश्वर र मूसाको विरोधमा बोले यस उजाड स्थानमा मर्नका निम्ति तपाईँहरूले किन हामीलाई मिस्रबाट निकालेर ल्याउनु भयो किनकि यहाँ न रोटी छ न पानी अनि हाम्रो प्राणले यस तुच्छ भोजनलाई घृणा गर्छ। तब परमप्रभुले ती मानिसहरूको बीचमा अति बिखालु सर्पहरू पठाउनु भयो र तिनले ती मानिसहरूलाई डसे अनि इजरायलका धेरै मानिसहरू मरे। यसकारण ती मानिसहरू मूसाका आएर भने हामीले पाप गरेका छौँ किनकि हामी परमप्रभु र तपाईँको विरोधमा बोल्यौं। परमप्रभुलाई प्रार्थना गरिदिनुहोस् र उहाँले हामीबाट यी सर्पहरू हटाइदिनु। अनि मूसाले ती मानिसहरूका निम्ति प्रार्थना गरे। तब परमप्रभुले मूसालाई भन्नुभयो तिमीले आफ्ना निम्ति एउटा अति विशालु सर्प बनाऊ र त्यसलाई एउटा खाँबामाथि झुन्ड्याऊ अनि यस्तो हुनेछ सर्पले ढसेको हरेक मानिसले जब त्यसलाई हेर्छ तब त्यो बाँच्नेछ। फेरि अनि यस्तो हुनेछ सर्पले ढसेको हरेक मानिसले जब त्यसलाई के गर्छ हेर्छ तब त्यो के हुनेछ बाँच्नेछ। नौपद तब मूसाले एउटा पित्तलको सर्प बनाएर त्यसलाई एउटा खामामाथि झुन्ड्याए अनि यस्तो भयो सर्पले कुनै मानिसलाई डसेको थियो भने जब त्यसले पित्तलको सर्पलाई हेर्यो तब त्यो बाँच्यो। जब त्यसले पित्तलको सर्पलाई के गर्यो हेर्यो तब त्यो बाँच्यो। यो भयो हाम्रो खण्ड। यो घटना भएको चाहिँ लगभग इजरायल मिश्रबाट निस्केको 40 वर्षको अन्ततिरको कुरा हो। परमेश्वरले उनीहरूलाई यहाँसम्म डोराइसक्नु भयो। दिनमा बादलको खाँबोले रातमा चाहिँ आगोको ज्वालाले उनीहरूलाई खुवाउनु भयो। दिनहुँ शनिबार बाहेक हरेक दिन माथि आकाशबाट उनीहरू बिहान उठ्दाखेरि छाउनीको वरिपरि चाहिँ झरेर बसिरहेको मन्ना भेटिन्थ्यो जसलाई उनीहरूले चाहिँ बटुलेर उनीहरू खान सक्थे। स्वर्गीय रोटी मन्ना उनीहरूको तिर्खा मेटिदिनु भयो परमेश्वरले यत्रो 40 वर्षको यात्रामा। आवश्यक पर्दा दुई दुई पटक उहाँले चट्टानलाई फुटाएर पनि अर्थात् त्यहाँबाट पनि उहाँले पानी चम्मसा निकाल्नु भयो। उनीहरूको लुगा फाटाहरू कहिले पनि खत्रो भएन। त्यस्तो लुगा पाएको है 40 वर्षमा लुगै फेर्नु पर्ने है जुत्ता पनि फाटेन त्यस्तो छ जुत्ता तपाईँको 40 वर्षमा परमेश्वरले अचम्मको काम गर्नु उनीहरूलाई सुरक्षा दिनुभयो। जस्तो कि अस्ति घटनामा हेऱ्यौँ उनीहरूलाई श्राप नचाहिरहेको थियो दुष्ट आत्माहरूको शक्ति प्रयोग गरेर तर परमेश्वरले रक्षा गर्नुभयो इजरायलीहरूलाई। अनि के भइसक्यो भने यहाँ गन्धीको 21 अध्यायसम्म आइपुग्दाखेरि चाहिँ त्यो पहिलो पुस्ता जो निस्केर आएको थियो झन्डै झन्डै सबैजना मरिसके, खालि बाँकी छ मुसा, पहिला पुस्ताको कालेब र यहोशू। हारुन भर्खरै मरेको छ, मरियम अस्ति नै मरिसके। अब यो दोस्रो पुस्ता हो, अनि गन्ती 21 को 4 पदमा चाहिँ अब पढ्छौँ। मानिसहरू एकदमै निराश भएछ, यहाँबाट सुरु हुन्छ कुरा, किन उनीहरू साह्रै अधीर भएका छन् भने, उनीहरूको मन साह्रै अधीर भएको थियो। ठ्याक्कै यो घटना घट्नुको पछाडि यो पृष्ठभूमि थियो, किनभने उनीहरूले गइरहेको बाटो सिधा जान नपाएर घुमाउरो बाटो जानु पर्यो। बीचमा चाहिँ एदोमीहरू अर्थात् याकुबको जुम्लिया दाई एसाबको सन्तानहरू बस्ने देश थियो, सेइर पहाड अथवा एदोम भन्छ। अनि परमेश्वरले भन्नुभएको थियो त्यो चाहिँ म तिमीहरूलाई अलिकति पनि दिन्न, त्यो तिमीहरूलाई दिन्न, प्रतिज्ञाको देश अलग्गै छ। अनि उनीहरू चाहिँ जान खोज्दाखेरि चाहिँ हामीलाई यो बाटो भएर जान दिनुहोस्, हामी छुन्नौँ तपाईँको खेतबारीहरू, हामी छुन्नौँ तपाईँका रुखका फलफुलहरू, बरु हामीले केही प्रयोग गर्यो भने हामी पैसा तिर्छौँ भन्दाखेरि पनि एदोमले भन्यो नाइ आउँछस् भनेर झन् उनीहरूलाई आक्रमण गर्न हात हतियार लिएर ठुलो जत्था नै उनीहरूलाई भेट्न आएको थियो, जुन चाहिँ 20 अध्यायमा तपाईँले पढ्न सक्नुहुन्छ। अनि उनीहरू चाहिँ अब उनीहरूसँग लड्नु पनि नपाउने रे, परमेश्वरले नछो भने उनीहरूको देश भएर जान पनि नपाउने रे, उनीहरू हामीलाई रोक्न आइसक्यो। अब उपाय एउटै मात्र थियो, एकदम लम्बे तान घुमाउरो अप्ठ्यारो बाटो हिँड्नु पर्यो, 20 लाख जति छ फेरि नयाँ पुस्ता पनि, बालबच्चा थुप्रै छन्, गाई बस्तु भेडा बाख्रा लिएर हिँडिरहेछन् उनीहरू, छाउनी बस्दै फेरि उका फेरि छाउनीलाई उनीहरूको पालहरू उठाउँदै। अनि अब चाहिँ उनीहरूलाई एकदमै निराश भयो, उनीहरूको मन चाहिँ साह्रै अधीर भयो भन्छ। अधीर हिब्रूमा यसको मन चाहिँ छुट्टिनु, जस्तो कि तपाईँ चाहिँ धान काटेको देख्नु भएको छ नि यस्तो छोटो छोटो, उनीहरूको धीरज नै टुटिसके त्यस्तै। उनीहरू मन चिडिया छन्, उनीहरू चाहिँ अब रिसाउन थालेछ, उनीहरू चाहिँ एउटा निराशको अवस्थामा छ। अब विश्वासी जनहरूलाई म भन्न लागेको के कुरा, तपाईँ निराश हुँदा के गर्ने त्यो बेलामा, जब निराश घडी आउँछ अनि आउँछ जीवनको यात्रामा, उपाय चाहिँ एउटै मात्र छ, चाँडोभन्दा चाँडो परमेश्वरको नजिक जाने, चाँडोभन्दा चाँडो परमेश्वरको नजिक जाने। थिचिएको छ बरु परमेश्वरलाई भन्ने अझ थिच्नुहोस् प्रभु, मलाई चाहिँ तपाईँकै छातीमा थिच्नुहोस् अनि तपाईँको नजिक ल्याउनुहोस्। याकुब 5 हेर, याकुब 5 दुःख कष्टमा के गर्ने हामी आइपर्छ यो संसारमा, याकुब 5 को 13 पद यहाँ लेखेको छ, के तिमीहरूमा कसैले कष्ट पाएको छ, याकुब 5 को 13 प्रश्न सोधेको छ, के तिमीहरूमा कसैले कष्ट पाएको छ, के गर्ने? जवाब के हो, उसले प्रार्थना गरोस्। निराशको घडीमा हुँदाखेरि, समस्याले ग्रस्त हुँदाखेरि, आपत्ति आइपर्दाखेरि उपाय यही हो, सक्दो चाँडो, चाँडोभन्दा चाँडो परमेश्वरको नजिक जान। केही तिमीहरूमा कसैले कष्ट पाएको छ, उसले प्रार्थना गरोस्। अनि प्रार्थनामा के गर्नुहोस् भने, तपाईँले आफैलाई सम्झाउनुहोस् मेरो परमेश्वर को हुनुहुन्छ, अनि त्यसपछि आफूलाई चाहिँ पुरै समर्पण गर्नुहोस् प्रार्थनामा। त्यो गर्ने परमेश्वर को हुनुहुन्छ, नम्बर एक, उहाँ चाहिँ सर्वशक्तिमान हुनुहुन्छ, उहाँ चाहिँ बुद्धिमान हुनुहुन्छ, उहाँ सर्वज्ञानी हुनुहुन्छ, उहाँले मलाई प्रेम गर्नुहुन्छ, उहाँले सबै कुरा जान्नुहुन्छ, उहाँको त ठुलो योजना छ अनन्तदेखिको, अनि उहाँले चाहिँ कहिले गल्ती गर्नुहुन्न, उहाँ परिवर्तन हुनु नै खालको परमेश्वर नै होइन, अनि आफूलाई सुम्पनुहोस् यही परमेश्वरको। नम्बर दुई, प्रार्थनामा के गर्नुहोस्? धन्यवाद भन्नुहोस् उहाँलाई, नबिर्सनुहोस् नि दुःखमा चाहिँ पहिला उहाँले दिएका आशिषहरू, त्यो त वैभव नै हो जसले त्यसो गर्छ। त्यसैले कुनै बेला पढ्नुहोस् भजन सङ्ग्रह 103 भनेको छ, हे मेरो प्राण परमेश्वरलाई धन्यवाद अनि उहाँको उपकारहरू नबिर्सी भनेछ। अनि यो वर्तमानको लागि पनि धन्यवाद दिनुहोस्, किनभने जति अहिले नराम्रो छ त्योभन्दा नराम्रो हुन सक्थ्यो तपाईँको परिस्थिति, अहिले जस्तो जति छ त्योभन्दा धेरै नराम्रो हुन सक्थ्यो, परमेश्वरको करुणा अटुट छ। अनि भन्यो भने यदि तपाईँले पाउने कुरा नै उहाँले दिनुभयो भने त तपाईँ त नरक जानुपर्छ, म पनि यदि मलाई पाउनै पर्ने कुरा नै उहाँले मलाई दिने हो भने मेरो त आशै छैन। त्यसैले धन्यवाद भन्नुहोस्। अनि अर्को कुरा, प्रार्थनामा चाहिँ बुद्धि माग्नुहोस्। याकुब 1 यहाँ नजिकै छ, पढ्नुहोस् न याकुब 1, बुद्धि माग्नुहोस्। याकुब 1:5, तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ र हपार्नुहुन्न, अनि उसलाई यो दिइनेछ। भनेपछि ठिक सोच्न उहाँले सहायता गर्नुहुन्छ, बुद्धि, मेरो परिस्थिति बाँच्न म ठिक सोच्न चाहन्छु। चौथो कुरा, यो समस्यालाई पनि तपाईँले पुरै आनन्द सम्झन सिक्नुहोस्, सिक्नुहोस्। याकुब 1:2, मेरा भाइहरू, जब तिमीहरू नाना प्रकारका परीक्षाहरूमा पढ्दछौ तब यसलाई पुरा आनन्द सम्झ, यो जानेर कि तिमीहरूको विश्वासको जाँच हो यो, यो विश्वासको जाँचले धीरज उत्पन्न गर्छ, अधीर होइन धैर्यवान बनाउँछ। तर धीरजलाई आफ्नो सिद्ध काम गर्न देऊ कि कुनै कुराको खाँचो नपर्ने गरी तिमीहरू सिद्ध र पूर्ण हो। एउटा काम गर्न खोजिरहनु भएको छ परमेश्वरले तपाईँको जीवनमा, है, उहाँको सामु नजिक आउनु छिट्टो। अनि पाँचो कुरा, आफ्नो पापहरू स्वीकार गर्नुहोस् प्रार्थनामा, मलाई जाँच्नुहोस् प्रभु ममा कुनै दुष्टता छ कि, प्रार्थना यो गर्नैपर्छ। यही हो उपाय तपाईँ किनभने याकुबले भनिन्छ यो 5:13, कसैलाई दुःख कष्ट परेको छ उसले प्रार्थना गरोस्, गनगन गरोस् होइन, उसले प्रार्थना गरोस्। तर इजरायलीहरूले चाहिँ ठिक उल्टो गरे, उनीहरूले चाहिँ गनगन गरे। त्यसैले बुँदा नम्बर 2 जान्छ, गन्ती 21:5 चाहिँ उनीहरूको मन साह्रै अधीर बनेर चाहिँ उनीहरू के गर्न थाले, उनीहरू बोल्दै नहुने कुरा बोल्न थाले। उनीहरू त्यस्तै हुन्छ, तपाईँको मन जब ठिक हुँदैन तपाईँको मुख बज्न थाल्छ। अब एकचोटि याकुब 5:9 हेरौँ त, हामी यहाँ नजिकै भएकोलाई, याकुब 5:9, हे भाइहरू हो, विश्वासीहरूलाई म भन्दैछु, एउटाले अर्को विरोधमा गनगन नगर, नत्र तिमीहरू दोषी ठहरिनेछ। हेर, न्यायकर्ता ढोकाको अघिल्तिर खडा हुनुहुन्छ। म बुझ्न चाहन्छु के भनेको यो, एउटाले अर्को विरोधमा गनगन नगर, यो चाहिँ त्यो अवस्था हो जब त्यहाँ आइपरेको समस्या प्रति चाहिँ हामी असन्तोषको गन्थन गर्न थाल्छ, असन्तोषको गन्थन। यसलाई यसरी भन्न सकिन्छ, के आइपरे हो मलाई, त्यसलाई चाहिँ असन्तोषको गन्थन भन्छ। के हो आइपरे मलाई, उयो हुन्छ नि आइपरेको समस्याप्रति असन्तोषको गन्थन। दोस्रो अर्को खालको पनि छ, अझ अरू आइपर्न सक्ने समस्याप्रति अविश्वासको गन्ध, अझ अरू आइपर्न सक्ने समस्याप्रति अविश्वासको गन्ध, यसलाई चाहिँ यसरी भन्न सकिन्छ अथवा भनिएको सुनिन्छ भनौँ न, अरू के आइपर्ने होला मलाई, त्यो चाहिँ दोस्रो भयो, अरू के आइपर्ने होला मलाई, यो चाहिँ अविश्वासको गन्ध है, असन्तोषको गन्धन, अविश्वासको गन्धन। र अर्को चाहिँ समस्या चाहिँ अब प्राय कोही न कोहीको माध्यमद्वारा हामी कहाँ आइपुगेका हुन्छ, कतिपटक मान्छे नै त्यहाँ संलग्न हुन्छ जसबाट सिधै हामीले चाहिँ त्यो समस्या भोग्नु परिरहेको हुन्छ कतिपटक चाहिँ परिस्थितिहरू। अनि त्यसैले के खतरा छ भने यो निराशको अवस्था चाहिँ एकदम खतराको अवस्था, औषधि याकुब 5:13 हो, छिटोभन्दा छिटो प्रार्थनामा जाने, त्यो गरेन भने सुरु हुन्छ गन्थनहरू, अविश्वासको गन्थन, के अरे असन्तोषको गन्थन, अविश्वासको गन्थन। र अर्को चाहिँ समस्या ल्याइ पुर्याउने माध्यम विरुद्धमा चाहिँ बदलाको गन्थन, समस्या जसले ल्याए नि उसको विरुद्धमा चाहिँ अब बदलाको गन्थन, यसलाई चाहिँ यसरी भनेर सुन्छौँ हामीले संसारमा चाहिँ त्यसलाई म जानिया छु, यसरी भन्ने चलन छ, त्यसलाई म जानिया छु, यो चाहिँ भयो बदलाको गन्ध, बुझ्यो भने चाहिँ। चौथो छ, अब समस्या परेछ अनि अरूहरूलाई हेर्न थालिन्छ, उता हेर्छ होइन, अनि आफ्नो खालको समस्यामा नपरेकाहरू, आफ्नै खालको समस्या भोग्नु नपरेकाहरूलाई देखेर चाहिँ उनीहरूप्रति चाहिँ डाहाको गन्धन सुरु हुन्छ अब चाहिँ है, आफूले भोग्नु नपरेको समस्या होइन काहरू छन् तिनीहरू डाहाको गन्धन, यसलाई चाहिँ यसरी भनेको सुनिन्छ, उनीहरूलाई पो केही भएको छैन, यो चाहिँ भयो डाहाको गन्धन, उनीहरूलाई पो केही भएको छैन, बुझ्नुभयो, के आइपरे हो मलाई, यो असन्तोषको गन्धन, अरू के आइपर्ने होला मलाई, अविश्वासको गन्धन, त्यसलाई म जाने छु बदलाको गन्धन, र उनीहरूलाई पो केही भएको छैन, यो चाहिँ डाहाको गन्धन। अब प्रियहरू, तपाईँलाई र म आफैलाई पनि यो सिक्न खाँचो छ, आफैलाई यस्तो खालको गन्थनले चाहिँ विचलित नपार्नुहोस्। तपाईँ परमेश्वरको छोरा छोरी हुनुहुन्छ भने तपाईँको जन्म अधिकार त्योभन्दा धेरै नै धेरै नै धेरै नै माथि छ, तपाईँ त्यस्तो सांसारिक तरिकाको सोचाइले आफैलाई विचलित नपार्नुहोस् एक, अर्को चाहिँ त्यसरी एक अर्कालाई पनि विचलित नपार्नुहोस् अरूलाई यस्ता गन्थन गरेर। अनि यहाँको 5:9 म यही बुझ्दैछु, हे भाइहरू एउटाले अर्को विरोधमा गनगन नगर, को मतलब चाहिँ अर्कालाई पनि विचलित नपार, आफू पनि विचलित नहो यस्तो सोचेर, अनि अर्कालाई पनि विचलित पार्ने काम नगर, यस्तो अर्काले यसरी पिरोने काम नगर भन्दैछ यहाँको 5:9। प्रार्थनाको विषय बाँड्न सकिन्छ, मेरो लागि प्रार्थना गरिदिनुहोस् भन्न सकिन्छ, तर अघि मैले दिएको उदाहरणको खालको बोली चाहिँ पाप। जब हामी चाहिँ यो निराशको हातमा आफूलाई सुम्पन्छौँ, जब आफूलाई चाहिँ परमेश्वरमा प्रार्थनामा सुम्पन सट्टामा यो साह्रै अधीर भएर चाहिँ आफूलाई सुम्पन्छौँ निराशामा, तब के हुन्छ भन्ने कुरा चाहिँ गन्ती 21 दिएको छ, त्यसैले त्यहाँ पल्टाउँदै एकचोटि गन्ती 21 अध्याय सबभन्दा पहिला इजरायलीहरूले के गरे, उनीहरूको मन अब साह्रै अधीर भयो, लामो बाटो हिँड्नु पर्यो हामीलाई है, अब उनीहरूलाई चाहिँ रिस उठिरहेको छ, मन चिडिएको छ है। 5 यसरी पढ्छन्, तब ती मानिसहरू परमेश्वर कै विरोधमा बोल्न र मोसाको विरोधमा बोल्न थाले। सबभन्दा पहिलो कुरा चाहिँ यो हुँदो रहेछ, हाम्रो अधिकारीको विरोधमा हामी बोल्न थाल्छौँ, हामीभन्दा ठुला जसको अधिकारको स्थान छ हामी बोल्न थाल्छौँ, अनि त्यो चाहिँ अब देशमा को सवालमा पनि त्यही हो, यो सरकारले केही गर्दैन, खालि त्यही मात्र छ। अर्को चाहिँ मण्डलीमा अगुवाहरूको विरोधमा बोल्न थाल्ने, घरमा भए आफ्नो बुवा आमाको विरोधमा बोल्न थाल्ने, त्यस्तै हुन्छ, अनि इजरायलमा चाहिँ अब परमेश्वर र उनीहरूलाई डोर्याएर ल्याउने परमेश्वरको दास मूसाको विरोधमा उनीहरू बोल्न थाले। उनीहरू के गरे यहाँ पढ्छौ पाँच पदमा कसरी बोले, यस उजाड स्थानमा मर्नका लागि तपाईँहरूले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनु भयो। उनीहरू जब मूसाको विरुद्धमा उनीहरू चाहिँ गनगन गर्छन्, तिमीले किन हामीलाई यहाँ मूसाको हामीलाई चाहिँ मिश्रबाट ल्याएको। मूसालाई नै अब उनीहरू चाहिँ यो गन्धन पोख्दैछ। दोस्रो कुरा उनीहरूले के भन्दैछ भने उसलाई दोषारोपण पनि गर्दैछ, मूसा तिमीले त हामीलाई यहाँ मर्न पो ल्याएछ, हामीलाई मार्न पो ल्याएछ यहाँ उजाड स्थानमा, यस उजाड स्थानमा मर्नका निम्ति तपाईँहरूले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनु। अर्को कुरा उनीहरू झुट पनि बोल्न थाल्छ यस्तो अवस्थामा, नभएको कुराहरू पनि है हो जस्तो उनीहरूले चाहिँ त्यसरी नै सोच्छन्। उनीहरू आफै नै उनीहरू के भन्छन् हेर्नुहोस् किनकि यहाँ न रोटी छ न पानी। के भनेको उनीहरूले, किनकि यहाँ न रोटी छ न पानी, त्यहाँ रोटी थियो दिनहौ परमेश्वरले मन्ना दिइरहनु भएको, न पानी, परमेश्वरले चट्टान फुटाएर पनि पानी खुवाइसक्नु भयो उनीहरूलाई पटक पटक, एकचोटि चाहिँ रुखको हाँगा काटेर तितो पानीलाई गुलियो पारिदिनु भएको थियो मार्रा भन्ने ठाउँमा। अनि अर्को कुरा होइन मन्ना त छ भन्दा भनेर उनीहरूले त्यसलाई पनि कुरा यसरी काट्छन्, अनि यो तुच्छ भोजन हामीलाई घृणा लाग्छ भनेको मन यो मन्ना देखेर वाक्क भइसक्यो हामी भन्छ उनीहरू। परमेश्वरले दिनुभएको त्यो अचम्मको सबै पौष्टिक आहार भएको कसैले खान नपाएको त्यो रोटी चाहिँ उनीहरूलाई अब वाक्क लाग्यो अरे। मन्ना चाहिँ स्वर्गबाट आएको माथिबाट यसरी खसेको रोटी थियो जसले चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टलाई दर्शाउँछ। त्यो चाहिँ के भने जस्तो भने एउटा विश्वासीले चाहिँ मुक्ति त पाछु तर भने जस्तो मुक्ति त पाछु तर ख्रिस्ट भएर पुगेन रे उसलाई, अरू केही चाहियो अरे उसलाई। त्यसैले देख्नुभयो यो समस्या नजिकै समस्या छ। हामी एकचोटि योहन्ना छ अध्यायमा पढाउँदा मिश्रको त्यस्तो डरलाग्दो दासबाट निस्केको उनीहरूले बिर्से, त्यहाँ उनीहरूले कोर्रा पिटाई चुटाई खाएको उनीहरूले बिर्सेछन्, अनि उनीहरू चाहिँ उनीहरूको मन अधीर हुँदाखेरि परमेश्वरको विरुद्धमा यस्ता कुराहरू बोल्न पनि गराएन। त्यसले एकदम खतरा हो, जब निराशको घडी आउँछ होसियार है योन्ना छ अध्याय यो मन्नाको विषयमा हामी तीस पदबाट यहाँ प्रभु येशु चाहिँ यहुदीहरूसँग कुरा गरिदिनुहुन्छ र यहुदीहरूले प्रभु येशुसँग केही प्रश्न गर्छन् तीस पद। यसकारण तिनीहरूले उहाँलाई भने तब तपाईँ कुन चिन्ह देखाउनुहुन्छ, तपाईँ मसीह हो तपाईँ परमेश्वरबाट आएको रे खै त हामीलाई देखाएको भन्छ, यसकारण तब तपाईँ कुन चिन्ह देखाउनुहुन्छ त जसलाई हामी देख्न सकौँ र तपाईँलाई विश्वास गर्न सकौँ, तपाईँ के काम गर्नुहुन्छ। अनि उनीहरूले भन्छ एकतिस पदमा, हाम्रा पिता पुर्खाहरूले उजाड स्थानमा मन्ना खाए, त्यो माथिबाट आएको रोटी, जस्तो लेखिएको छ उहाँले तिनीहरूलाई खानका निम्ति स्वर्गबाट रोटी दिनुभयो। तपाईँ सक्नुहुन्छ त्यस्तो भनेर प्रभु येशूलाई पो भन्छ। अब प्रभु येशूको जवाब बत्तीस पदमा, तब येशूले तिनीहरूलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु मूसाले तिमीहरूलाई स्वर्गबाट त्यो रोटी दिएन, तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ। तेत्तिस पद, किनकि परमेश्वरको रोटी उनै हुन् जो स्वर्गबाट ओर्लेर आउँछन् र संसारलाई जीवन दिन्छन्। पैँतिस पद, येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म नै हुँ, जो मका आउँछ ऊ कहिले भोकाउने छैन अनि जसले ममाथि विश्वास गर्छ ऊ कहिले तिर्खाउने छैन। हामी फर्केर जाउँ कम्ती एक्काइसमा। इजरायलीहरूले चाहिँ आफूसँग भएको कुरालाई पनि तुच्छ ठाने। त्यसैले हामीसँग जे छ त्यसको लागि धन्यवादी हुनुपर्छ। जे छ धन्यवादी, जे छ त्यसलाई हामी चाहिँ तुच्छ नठान जसरी इजरायलीहरूले गरे। तर कस्तो निराश हुँदाखेरि चाहिँ केही पनि राम्रो छैन जस्तो हुन्छ कि, आफ्नो भएको पनि के जस्तो पनि यत्रो उज्यालो घामलाई पनि यहाँभित्र पैसा छ एउटा एक रुपियाँको हुन्छ नि, यत्रो ठुलो घामलाई एक त्यसलाई एकदम नजिक ल्यायो भने त्यत्रो ठुलो घाम पनि छेकिदिन्छ। एउटा सानो समस्या परमेश्वरको यत्रो ठुलो आशिषहरू पनि हामीले गुमाउँछौँ र अँध्यारोहरू चिसोमा हामी बसिरहन्छ, त्यो त मूर्ख। अनि उनीहरू के पनि बिर्सेछन् भने यो उजाड स्थानमा हामीलाई ल्याउने, उनीहरू खास त्यो उजाड स्थानमा घुमिरहेको 40 वर्ष भयो, जबकि उनीहरूलाई यदि सरसर्ती गएको भए 11 दिनमा पुग्ने यात्रा थियो। त्यो तपाईँलाई थाहा छ 11 दिनमा प्रतिज्ञाको देशभित्र छिर्न सक्थे, तर उनीहरूको आफ्नै अविश्वासले उनीहरू यसरी घुमिरहनु पर्यो। उनीहरूको अविश्वासले उनीहरू त्यो त बिर्सेछन् है, हाम्रो अविश्वासले यत्रो वर्ष यहाँ घुमिरहनु परेको छ उनीहरू बिर्सेर मूसालाई दोष परमेश्वरलाई दोष हामीलाई मर्न ल्याए। त्यसैले निराश हुँदाखेरि चाहिँ मलाई जाँच्नुहोस् प्रभु, यहाँ मेरो कहाँ गलत सोचाइ भइरहेछ कि मलाई जाँच्नुहोस्। अब तेस्रो कुरा गन्ती 21:6-7 पढ्नु पर्छन्, परमेश्वरले आफ्नो जनहरूलाई अब न्याय गर्नु पर्यो किनभने उनीहरूले चाहिँ परमेश्वरको विरोधमा बोल्यो, त्यसलाई त न्याय गर्नै पर्छ। 6 तब परमप्रभुले कसरी न्याय गर्नुभयो, यहाँ लेखेको छ तब परमप्रभुले ती मानिसहरूको बीचमा अति विखालु सर्पहरू पठाइदिनु भयो र तिनले ती मानिसहरूलाई डसे अनि इजरायलका धेरै मानिसहरू मरे। 7 यसकारण ती मानिसहरू मूसाका आए र भने हामीले पाप गरेका छौँ, पाप स्वीकार गर्दैछन् किनकि हामी परमप्रभु र तपाईँको विरोधमा बोल्यौँ। अब अनुरोध गर्छ परमप्रभुलाई प्रार्थना गरिदिनुहोस् र उहाँले हामीबाट यी सर्पहरू हटाइदिउन्। अनि मूसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे। यहाँ के सिक्छौँ भने परमेश्वरको न्याय कहाँ सुरु हुँदोरहेछ, परमेश्वरको न्याय चाहिँ कहाँबाट सुरु हुँदोरहेछ भने आफ्नै घरबाट। परमेश्वरले अविश्वासीहरूलाई पहिला न्याय गर्नुहुन्न, परमेश्वरले पहिला चाहिँ आफ्नै जनहरूलाई न्याय गर्नुहुन्छ। यस कुरा चाहिँ पहिलो पत्रुस 4 अध्यायमा छ, पहिलो पत्रुस 4 17 पहिलो पत्रुस 4:17 किनकि, कृपया अलिक छिटो पठाउनु है, किनकि समय आएको छ। पहिलो पत्रुस 4:17 किनकि समय आएको छ परमेश्वरको कहाँबाट न्याय सुरु हुनुपर्छ, घरबाट। परमेश्वरको घरबाट न्याय के हुनुपर्छ, सुरु हुनुपर्छ। पहिला परमेश्वरको छोराछोरीहरूको न्याय हुन्छ, अनि पहिले हामीबाट सुरु हुन्छ भने झन् परमेश्वरको समाचार सुसमाचार पालन नगर्नेहरूको अन्त के होला। यो त ज्यादै गम्भीर प्रश्न छ। 18 अनि धर्मी भनेको मुक्ति पाएको परमेश्वरको जन मुस्किलले उम्किन्छ भने, उम्किन त उम्किन्छ अरे, ऊ नष्ट त हुँदैन एउटा विश्वासी, तर मुस्किलले उम्किन्छ भने आगोबाट उम्के झैँ भनिन्छ 1 कोरिन्थी 3 इनाम छैन एउटै पनि, उसले काठ घाँस पराल मात्र थुपाल्यो जीवनभर। ऊ मुस्किलले उम्किन्छ भने भक्तिहीन र पापीको के ठेगाना, त्यो झ्यालै झनै गम्भीर छ। 19 यसै कारण ज जसले परमेश्वरको इच्छा मुताबिक दुःख भोग्छन् उनीहरूले असल काम गर्दै आफ्ना प्राणहरूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिदियो। त्यसैले विश्वासीहरूको पहिलो न्याय छ, त्यसलाई चाहिँ ख्रिस्टको न्याय आसन भनिन्छ। त्यो चाहिँ आजै प्रभु आउनुभयो भने आजै हुन्छ, त्यो न्याय सुरु हुन्छ। त्यसैले एकैछिनपछि हामी प्रभु येशूको सामु उभिन सक्ने सम्भावना छ प्रियहरू, अनि तपाईँले त्यो नबिर्सिनुहोस् कहिले पनि। म एकछिनपछि नै मेरो लेखा दिनु पर्ला, म विश्वासी भएर कसरी जिउँ, त्यसैले जिउ आउनुहोस् प्रभु भन्दै जिउन सिक्नु भनेको के हो भने त्यो न्यायको लागि तयार हुनु पर्दैछ त। किनभने जब प्रभु आउनुहुन्छ त्यसपछि चाहिँ ख्रिस्ट येशूको न्याय आसन बस्नेछ र विश्वासीहरूको मात्र न्याय हुनेछ, उनीहरूको कामहरूको न्याय हुनेछ। अनि सुन चाँदी बहुमूल्य पत्थरहरू अर्थात् रहिरहने काम जसको हुनेछ तिनीहरूले इनाम पाउनेछ, तर काठ घाँस पराल अर्थात् शारीरिक अभिलाषको लागि संसारको लागि स्वार्थमा जियो, आफ्नो दान अरू प्रभुबाट भएर पनि प्रयोग गरिएन, न जानियो न त्यसको विकास गरियो, हामीले चाहिँ हामी भोग्नेछौँ। उम्किने त छौँ, बाँच्नेछ भनेछ, तर आगोबाट उम्किएछ त्यो चाहिँ म चाहन्न। त्यो भयो ख्रिस्टको न्याय, त्यसपछि सात वर्षको सङ्कष्टकाल संसारमा भनिन्छ प्रकाश पुस्तकको विषय। अनि त्यसपछि प्रभु येशूको दोस्रो आगमन हुनेछ, यो संसारमा उहाँ सँगै हामी पनि आउनेछौँ र 1000 वर्ष राज्य गर्नेछौँ। त्यो पाएको इनाम र अधिकार हामीले प्रयोग गर्न पाउनेछौँ त्यो 1000 वर्षको राज्यमा। अनि 1000 वर्ष राज्य सकिएपछि चाहिँ विश्वास नगर्नेहरूको डरलाग्दो न्याय चाहिँ त्यो ठुलो सेतो सिंहासनको सामु हुनेछ भनेर प्रकाश 20 अध्यायले बताउँछ, जुन न्यायमा चाहिँ एकजना पनि उम्किने छैन, सबैजना आगोको झिलमा जानेछन्, किनभने उनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको पाउँदैन, उनीहरूले विश्वास गरेन। त्यसैले पहिला हामीबाट सुरु हुन्छ भन्ने एउटा कुरा त्यो छ, तर अर्को त त्यो भविष्य मात्र होइन, अहिले वर्तमानमा नै पनि अविश्वासीलाई हुने नहुने कुरा हामीलाई भइरहेछ। त्यो के भने हामी विश्वासीहरू कैयौँ पटक हाम्रो पिताको आज्ञा नमानेकोले, उहाँमाथि भरोसा नगरेकोले, हामी उहाँको वचनमा ध्यान नदिएकोले, आफ्नै सोचाइमा कुदेकोले उहाँले चाहिँ हामीलाई ताडना दिनुहुन्छ। है विश्वासीहरू थाहा छ तपाईँलाई यो भनेको के हो, है विश्वासीहरूलाई थाहा छ ताडना है। अनि यो ताडना हाम्रो भलाइको लागि हो, दुःखमय देखा पर्छ तर यसले पछि धार्मिकताको शान्तिमय फल यसले ल्याउँछ भनेछ। त्यसैले परमेश्वरको घरबाट सुरु हुन्छ यो न्याय। त्यसपछि के भयो, इजरायलीहरूलाई जब यो बिखालु सर्प आएर चाहिँ टोक्न थाल्यो, उनीहरू भगाभग मर्न थाले, मानिसहरू टोकिया छन् मर्याछन् टोकिया छन् मर्याछन्, उनीहरू छिट्टो अब त सन्देश पाए, है कान समाते आए, हामीले चाहिँ तपाईँको विरुद्धमा बोल्यौँ मोसा, अनि परमेश्वरको विरुद्धमा पनि बोल्यौँ, हाम्रो लागि प्रार्थना गरिदिनुहोस्। देख्नुभयो त्यहाँ मध्यस्थ चाहियो, मोसा चाहियो अब, है मोसा चाहिँ इजरायलको परमेश्वरसित करारको मध्यस्थ हो, हामीले अध्ययन गरेका थियौँ पहिला, ऊ चाहिँ बीचमा रहेर चाहिँ काम गरिदिनु पर्थ्यो। अनि मोसाले प्रार्थना गरे तुरुन्तै है परमेश्वरसँग, अनि तुरुन्तै परमेश्वरले जवाब पनि दिनु। त्यस्तै हाम्रो पनि एकजना मध्यस्थ हुनुहुन्छ प्रभु येशू ख्रीष्ट, हामी विश्वासीहरूको मध्यस्थ हुनुहुन्छ, हामी पापहरू स्वीकार जब गर्दै आउँछौँ हाम्रो वकिल हुनुहुन्छ भन्छ पहिलो योहन्ना, पहिलो योहन्ना 1:8 पढ्न थाल्छौँ, पहिलो योहन्ना 1:8, हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। 9 हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। स्वीकार मात्र गर्नुपर्छ, हो हामीले मैले पाप गरेँ भन्नुपर्छ, अनि तुरुन्तै जवाब आउँछ, तुरुन्तै हाम्रो पाप शुद्ध गरिदिनुहुन्छ। कारण 2 अध्यायमा पढ्छौ, मेरा साना नानीहरू तिमीहरूले पाप नगर भने म यी कुराहरू तिमीहरूलाई लेख्दछु। अनि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना को हुनुहुन्छ, एकजना वकिल हुनुहुन्छ, एकजना वकिल हाम्रो मध्यस्थ हाम्रो पक्षमा बोल्दिने, अर्थात् धर्मी येशु ख्रीष्ट, मूसा होइन हाम्रो मध्यस्थ, प्रभु येशु हुनुहुन्छ। अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ, अर्थात् हाम्रो पापहरूको सट्टा भन्न तिर्दिने उहाँ हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापहरूका निम्ति पनि। अनि त्यसपछि हामी अब गन्तीको 21 अध्यायमा त्यो अन्तिम भाग पढ्छौँ। प्रार्थनाको जवाफ स्वरूप परमेश्वरले के भन्नुभयो, इजरायलीहरूले आफ्नो पाप स्वीकार गरे, सर्पले डसिएपछि र मृत्युको मुखमा पुगेपछि र जवाफ यस प्रकारले आयो, 21:8-9, तब परमप्रभुले मूसालाई भन्नुभयो, तिमीले आफ्नो निम्ति एउटा अति विखालु सर्प बनाऊ, एउटा पित्तलको सर्प बनाऊ र त्यसलाई एउटा के माथि झुन्ड्याऊ, एउटा खाँबा माथि, एउटा खम्बा, काठको एउटा खम्बामाथि त्यो पित्तलको सर्पलाई झुन्ड्याऊ, देखिने गरिकन अल्लो त्यसलाई झुन्ड्याऊ। अनि यस्तो हुनेछ, सर्पले डसेको हरेक मान्छे मानिसले जब त्यसलाई हेर्छ हेर्छ तब त्यो बाँच्नेछ, त्यो बाँच्नेछ। त मुसाले यही गरे। अब यो चाहिँ प्रभु येशु ख्रीष्ट क्रुसको खामामा झुन्डिनु भएको चित्रमा प्रभु येशु स्वयंले भन्नुभयो, जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र पनि उचालिनु पर्छ। अनि जब यो पित्तलको सर्प उचाल्यो है, त्यसपछि सनसन्ति खबर फैलियो, खम्बामा हेर, पित्तलको सर्पलाई हेर, बाँच्नेछौ, यो खुसीको खबर इजरायलको त्यो लाखौंको बीचमा चाहिँ यो फैलिन थाल्यो, र डसिएर पल्टिएर सुतिरहेको अब मर्ने भयो भने बसिरहेको मान्छेलाई चाहिँ आशा पला, हेर र बाँच, सुसमाचार नै यही थियो, हेर र बाँच। अनि हेर्नु मात्र पर्थ्यो अनि ऊ बाँच्थ्यो, उसको आँखा मात्र लानु पर्थ्यो, परै भए पनि सायद त्यो दिउँसोको उज्यालोमा टल्किरहेको त्यो पित्तलको सर्प जुन खम्बामा झुन्ड्याएको छ त्यो हेरेपछि बाँच्थ्यो, सजिलो थियो बाँच्ने उपाय। ऊ उभिएर हेर्नु पर्दैन थियो, ऊ सुति सुति हेर्न सक्थ्यो, ऊ चाहिँ दौडेर त्यो खम्बाको मुनि पुगेर त्यसलाई घोप्टो पर्नु पर्दैन थियो, ऊ जहाँ छ त्यहीँ उसले हेर्नु मात्र पर्थ्यो, यति सजिलो थियो, हेर र बाँच, हेर र बाँच। यो चाहिँ छाउनीभरि यो खुसीको खबर फैलिरहेको छ, अब त्यो मान्छेले पो के गर्छ, हेर र बाँच भन्ने होला कोही कोहीले, सर्पले यहाँ मरिसक्यो, त्यो जाब एउटा चिजलाई हेरेर पनि बाँच्छ र कहाँ, अविश्वासले कस्तै बाँच्छ, जाब त्यो क्रुसमा झुन्डिएको तिमीहरूको के हो यो येशु, के बचाउँछ र यसले, अविश्वासले त्यही बाँच्छ, होइन मरिसक्यो अब म उपाय छैन भनेर हेर्न नमान्ने पनि नाश हुन्छ। यति सजिलो छ तर एउटा सानो बच्चा पनि बाबु भनेर उसको टाउको फर्काएर हेर त हेर भन्ने पनि बाँच्थे, सफल टोकिसक्यो, सानो बच्चाको टाउको फर्काइदिएर उसको आँखाले हेरेपछि बाँच्थ्यो, चाहे वृद्ध चाहे युवा सबैजनालाई पर्याप्त थियो बचाउनलाई, यो अचम्म थियो, परमेश्वरको यो बचाउने उपाय अचम्म छ, मान्छेलाई मूर्ख पनि लाग्छ, क्रुसको कुरा नाश हुनेहरूको लागि के हो मूर्खता पहिलो कुरा थियो कठोर। तर हामी मुक्ति पाउनेहरूको निम्ति परमेश्वरको सामर्थ्य हो, जसले बाँच्यो भने म त हेरेर बाँच्यो भन्छ, जसको लागि त त्यो पित्तलको सर्प झुन्ड्याएको त सामर्थ्यको कुरा थियो, मूर्ख थिएन ऊ, ठिक भएछु भन्छ उसले। यसरी परमेश्वरले चाहिँ उपाय गर्नुभयो, यो चित्रण हो सुसमाचारको, सबैले पाप गरेको छ, सबै मरिरहेको छ, दायाँ बायाँ छाउनेभरि मान्छे मरिरहेको छ, सबै नाश हुँदैछन्। मान्छेको सबभन्दा ठुलो खाँचो के हो, उसलाई जीवन चाहिएको छ, मृत्युको मुखैमा छ, उसलाई जीवन चाहिएको छ। परमेश्वरले चाहिँ त्यो उपाय प्रबन्ध गर्नुहुन्छ, मान्छेको आफ्नै उपाय नै छैन, मौजा मौजा हाम्रो लागि प्रार्थना गर्नुहोस् भनेर गएको छ। प्रभु येशू चाहिँ त्यो उपाय गर्नेवाला हुनुहुन्छ। अब मान्छेको भाग भनेको चाहिँ के हो, त्यो हेर्नु मात्र पर्छ, यति सजिलो छ मुक्ति पाउनलाई। आज तपाईँहरू बिचमा कसले मुक्ति पाउनु भएको छैन, तपाईँलाई म भन्छु मुक्ति पाउनु चाहिँ हेर्नु जत्तिकै सजिलो छ, हेर्नु जत्तिकै। त्यसैले हेर्नुहोस्, तपाईँको आँखा खोल्नुहोस्, तपाईँको आँखा बन्द नराख्नुहोस् प्रियहरू, तपाईँको विश्वासको आँखा खोल्नुहोस्, जुन चाहिँ यो तपाईँको दुईटा आँखाले देख्न सक्दैन, तपाईँको भित्री आँखाले अब हेर्नुहोस्। केवल हेर्नुहोस् मात्र, अरू केही पनि गर्नु पर्दैन। तर हेर्नलाई चाहिँ ठिक दिशामा हेर्नुपर्छ, अरू सबै जहाँ हेरिरहनु भएको थियो पहिला त्यता हेर्न छाड्नुहोस्। तपाईँको के उपाय थियो आफूलाई खुसी पार्ने, त्यो उपायहरूतिर हेर्न छोड्नुहोस्। आफ्नो जीवनलाई समाधान गर्ने उपायहरू जे जे छन् तपाईँको, त्यसलाई चाहिँ हेर्न छोड्नुहोस्। संसारको पनि विभिन्न उपायहरू छन्, त्यसलाई पनि हेर्न छोड्नुहोस्। तपाईँको समस्याहरूलाई पनि हेर्न छोड्नुहोस्। आँखा त फर्काउनै पर्छ, एउटै दिशा मात्र छ है, सर्पले टोक्यो भनेर त्यो टोकेको ठाउँमा हेरेर चाहिँ निको हुँदैन। पित्तलको सर्प खामामा उचालिएको छ, बाँच्छ, हेर र बाँच, यति थियो। अनि तपाईँले पनि आफ्नो समस्याहरूबाट आफ्नो आँखालाई च्यातेर अब हेर्नुहोस्। मानिसको पुत्र उचालिनै पर्छ प्रभु येशूले भन्नुभयो, यसैले कि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्। अनि प्रियहरू, तपाईँले मान्छेलाई हेर्न छोड्नुहोस्, अरू मान्छेहरूलाई हेर्ने होइन, त्यहाँ तपाईँको समाधान छैन। धेरैले यो गल्ती गर्छन्। तपाईँ आफैलाई पनि हेर्न छोड्नुहोस्, आफैलाई हेरेर केही उपाय लाग्दैन। तपाईँको पापहरूलाई पनि बाटो पनि आँखा फर्काएर अब कता हेर्नुहोस् भने मुक्तिदाता येशू ख्रीष्टलाई हेर्नुहोस्। उहाँलाई त्यहाँ देख्नुहोस्, कहाँ देख्नुहोस्, क्रुसमा है, क्रुसमा। त्यहाँ उहाँ तपाईँको पापहरू बोकिरहनु भएको हेर्नुहोस्। त्यहाँ उहाँले तपाईँको सबै दोषहरू बोकेर झुन्डिरहनु भएको त्यहाँ हेर्नुहोस्। उहाँ तपाईँको लागि आफ्नो जीवन रक्त खन्याएर उहाँ मर्नु भएको हेर्नुहोस्। तपाईँलाई बचाउनलाई लागेको मूल्य त्यही नै थियो। अनि त्यहाँ हेर्नुहोस्, कसरी हेर्नुहोस् भने सबै तिर्दिसक्नु भयो उहाँले, पुरै तिरिसक्यो। पापको ऋण तिरे हामीले गाउँछौँ 39 होइन, उहाँ साँच्चै नै तपाईँकै ठाउँमा मरिदिनु भयो। त्यहाँ अब त्यहाँ तपाईँले तिर्नुपर्ने केही पनि छैन, हेर्नुपर्ने त्यहाँ हो, उहाँले तिर्दिसक्नु भयो। यो सबै सकिसक्यो, मुक्तिको लागि काम सिद्धिसक्यो। हेर्नुहोस् उहाँ गाडिएको, हेर्नुहोस् प्रभु येशू बौरी उठ्नु भएको, पुरा सामर्थ्यमा हुनुहुन्छ, अधिकारमा हुनुहुन्छ, अनन्त जीवनको सामर्थ्य उहाँसँग छ, बौरी उठिसक्नु भयो। उहाँलाई हेर्नुहोस्, स्वर्गमा पिताको दाहिने हातमा बसिरहनु भएको छ, काम सकिसक्यो। अनि विश्वास गर्नुहोस् कि यो सबै चाहिँ तपाईँकै लागि गरिदिनु भयो। सानो नानीहरू, ठुलाहरू, युवाहरू, है, मेरै लागि उहाँले गरिसक्नु भयो भनेर तपाईँको विश्वासले आँखको आँखाले हेर्नुहोस्। हाम्रो नानीहरूले गाउने गर्छन्, येशुजीलाई हेर, धुमालाई हेर, उनले मात्र तिमीलाई बचाउन सक्छ। येशुजीलाई हेर। अर्को वचन हामीले गाउने पनि गर्छन्, हेरन 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 कलवरीको त्यो क्रुसलाई महान प्रेम गर्नुभयो येशुले, हेरन हेरन दाजुभाइ। अनि परमेश्वरको प्रतिज्ञा के छ यदि हामीले हेऱ्यौँ भने? उसले बाँच्नेछ, त्यो बाँच्नेछ। परमेश्वरको प्रतिज्ञा त्यति छ, सरल छ, हेर र बाँच।